तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नमस्कार, तपाईँ एसपीएस नेपाली पोडकास्ट सुन्दै हुनुहुन्छ र अब पालो भएको छ आर्थिक प्रसंगलाई जोड्ने। हामी छौं जुन महिनाको करिब करिब अन्त्यतिर। यसको अर्थ अब आर्थिक वर्ष सन् 2025-26 विदा गर्दै नयाँ आर्थिक वर्ष 2026-27 स्वागत गर्ने बेला भएको छ। अस्ट्रेलियामा जुलाई 1 के परिवर्तन हुँदैछन् त? यो लगायत रिजर्भ ब्याङ्कले 4.35% यथावतै राखेको ब्याजदर, क्यापिटल गेन्स ट्याक्समा फेरबदलसँगै के अब प्रपर्टी इन्भेस्टर बनेर पैसा कमाउन सकिने दिन अस्ट्रेलियामा सकिएकै हो त? जस्ता जिज्ञासाहरूको उत्तरका लागि हामी यस महिनाको आर्थिक कुराकानी लिएर आएका छौँ। आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुरा गर्दै हुनुहुन्छ सहकर्मी दिनिता रिसाल एसबीएस नेपाली पोडकास्टको यो भागमा।
विश्वासजी, फेरि पनि स्वागत छ तपाईँलाई एसबीएस नेपालीमा। अब यो आर्थिक वर्ष सन् 2025-26 हाम्रो अन्तिम मासिक कुराकानी हो, होइन? अब इन्ट्रेस्ट रेटको समाचार यसपालि हेडलाइन बनेको छ। गत मंगलबार 16 जुन 16 रिजर्भ ब्याङ्कको बैठकपछि इन्ट्रेस्ट रेट 4.35% यथावत राख्ने ब्याङ्कले निर्णय गरेको छ। यसलाई कसरी लिनुभएको छ तपाईँले, के बुझ्नुपर्छ यसबाट हामीले?
अब यसमा दुई चारवटा फन्डामेन्टल कुराहरू छ र मुभिङ पिसेस छ है। अब फर्स्टमा चाहिँ म के भन्छु भन्दाखेरि, यसपालिको रेट कट चाहिँ अनइम्प्लोइमेन्ट रेटको कारणले गर्दा र अलिकति स्टेबल इन्फ्लेसनको कारणले गर्दाखेरि रिजर्भ ब्याङ्कले अहिले वेट एन्ड सी एप्रोच लिएको छ। तर रिजर्भ ब्याङ्कले एउटा इन्डिकेसन चाहिँ के दिएको छ भन्दाखेरि, दिस प्रोब्ली उनीहरूले यसकै बेसिसमा चाहिँ फ्युचरमा गर्दैन होला, होइन? किनभने जहाँबाट हामीले सुरु गरेका थियौँ इन्फ्लेसन चाहिँ सिग्निफिकेन्टली घटेको छ, त्यो चाहिँ हामीले कम्फोर्ट लिन सक्छौँ है। अब अलिकति इम्प्लिकेसन के हुन्छ भन्दाखेरि, इन्फ्लेसन घट्नमा फेरि दुई चारवटा फन्डामेन्टल कुराहरू छ है। सबभन्दा फर्स्टमा चाहिँ हाम्रो फ्युल एक्सर्साइजको त्यो कस्ट पास गर्ने हो भने त्यसले डेफिनेटली इन्फ्लेसनमा फरक पर्छ। तर हुन त वार सिद्धिएको भन्ने अहिले न्युज आइसकेको छ, त्यसले गर्दा फ्युचर इम्प्लिकेसन के हुन्छ भन्ने कुरा आफ्नो ठाउँमा छ। तर जहाँसम्म मलाई लाग्छ, हाम्रो इन्फ्लेसनकोबाट चाहिँ हामी आउट अफ द वुड्स चाहिँ अलि भइसकेको छैन, त्यही भएर अझ पनि कोसियस एप्रोच चाहिँ लिनुपर्छ है। तर एट द सेम टाइम इम्प्लिकेसन के छ भन्दाखेरि, इम्प्लोइमेन्ट फिगर्स पनि त्यति प्रमिसिङ नभएर कन्ज्युमर स्पेन्डिङ कम भएको कारणले अहिलेको पोइन्टबाट हामीले यसो लेन्समा हेर्दाखेरि चाहिँ सायद अब अहिले तुरन्तै चाहिँ इन्ट्रेस्ट रेट बढ्ने जस्तो देखिँदैन। तर अघि भने जस्तो आउट अफ वुड्स छैन, वी स्टिल बी कॉशियस, त्यो हुन सक्ने चान्सेस चाहिँ छ तर कम छ भनौँ न।
तर यही अब इन्ट्रेस्ट रेटकै कुरा गर्दाखेरि चाहिँ बिग फोर मध्ये तिनवटा भनौँ न, एएनजेड, कमनवेल्थ ब्याङ्क र न्याबका प्रमुख अर्थशास्त्रीहरूले चाहिँ यो वर्ष इन्ट्रेस्ट रेट अब अझै बढ्दैन होला, तर अब 2027 मिडदेखि चाहिँ घट्न थाल्छ होला भन्ने प्रक्षेपण गरेका छन्। तर अब केहीले भने यसको भनौँ न सहमतिमा छैनन्। यसको के लाग्छ तपाईँलाई, चाहिँ प्रेडिक्सन के छ तपाईँको?
अब हजुरको भने जस्तो अहिले म आउट अफ वुड्स चाहिँ म भन्दिनँ होइन। इन्ट्रेस्ट रेट घट्नलाई चाहिँ इन्ट्रेस्ट रेट जहाँसम्म घट्ने कुरा छ त्यसको लागि 4-5 की फ्याक्टर प्ले गर्नै पर्छ। सबभन्दा ठुलो इन्फ्लेसन डाटा भयो, त्यसपछि कन्ज्युमर स्पेन्डिङ भयो, त्यसपछि इम्प्लोइमेन्ट फिगर भयो, प्लस ग्लोबल इकोनोमिक कन्डिसन, होइन? अब अहिलेको लेभलमा हेर्दा चाहिँ 4-5 प्यारामिटरमा एउटा दुइटा प्यारामिटर पनि सिङ्कमा देख्दैनौँ, होइन? त्यही भयो, त्यही भएर म अहिले अर्को वर्ष घट्ला जस्तो चाहिँ जहाँसम्म लाग्छ मलाई लाग्दैन है। अब देयर्स अ लट अफ थिङ्स टु ह्यापन त्यो उनलाई, त्यही भएर अहिले चाहिँ अहिलेको लेन्सबाट हेर्दाखेरि चाहिँ अहिले क्रिस्टल बल्बबाट हेर्दाखेरि चाहिँ मेरो विचारमा चाहिँ अझ हामी त्यो प्रेडिक्सन गर्ने पोइन्टबाट धेरै नै पर छ। तर अहिलेको लेभलमा चाहिँ नबढ्ने चाहिँ देख्छु, तर स्टेबल होला। तर अहिले घटनालाई चाहिँ मैले अहिले प्रेडिक्ट गर्न चाहिँ आई डोन्ट थिंक इट्स अ राइट थिङ जस्तो लाग्छ।
हजुर, अनि इन्ट्रेस्ट रेट भनेपछि अब एकदमै प्रत्यक्ष नै जोडिने कुरा भनेको मोर्गेज आइहाल्छ, होइन? अब जुन मोर्गेज स्ट्रेससँग जुझिरहनु भएका व्यक्तिहरू हुनुहुन्छ नि, के अब रेन्टिङतिर फिर्ता जानै पर्ने हो कि के छ तपाईँको टिप्स भनौँ न?
अब हेर्नुहोस्, हामीले मोर्गेजलाई धेरै स्ट्रेस दिन्छौँ, होइन? हामी हो इन्ट्रेस्ट रेट बढ्दाखेरि मोर्गेज एउटा फ्याक्टर हो, तर हामीले समग्रमा हेर्दाखेरि मोर्गेज त्यति ठुलो प्रब्लम चाहिँ एज अ ग्लोबल इकोनोमी एज अ कन्ट्रीको इकोनोमीमा चाहिँ होइन। किन भन्नुहुन्छ भने 30-35% मान्छेसँग मात्रै एक्चुली मोर्गेज छ अस्ट्रेलियामा है। त्यो पर्सपेक्टिभमा हेर्ने भने खास यो इम्प्याक्टफुल चाहिँ धेरै होइन हो। हामीलाई देख्दाखेरि चाहिँ हामीले के देख्छ भने, हाम्रो प्रोक्सिमिटी र क्यापिटल सिटीमा चाहिँ लोनको एमाउन्ट बढी भएको कारणले हामी सबै अन्डर मोर्गेज स्ट्रेस देखेछौँ।
त्यही त, जस्तै अब हाम्रो वरिपरि पनि होइन सबैजना।
एक्ज्याक्टली, तर हामीले एज अ इकोनोमिक पोइन्टबाट हेर्दाखेरि यो 30-35% मात्रै इम्प्याक्ट पर्ने हो। त्यसमा पनि हाइली लेभरेज भएको या धेरै लोन भएको भनौँ न, प्रपर्टीको भ्यालु अनुसार चाहिँ धेरै नै कम छ प्रोपोर्सनमा। अर्को कुरा, इन्ट्रेस्ट रेट बढ्दाखेरिको इम्प्लिकेसन के हुन्छ भने, सबभन्दा ठुलो इम्प्लिकेसन बिजनेसहरूलाई, आरएनडी फेसिलिटी भयो, कन्ज्युम बिजनेस स्पेन्डिङमा पनि सिग्निफिकेन्ट इम्प्याक्ट पर्छ, किनभने त्यसले गर्दा कस्ट अफ बरोइङ महँगो हुन्छ होइन। तर अर्को एन्डमा हेर्दाखेरि चाहिँ सबभन्दा बढी फाइदा हुने मान्छेहरू भने चाहिँ रिटायर्डहरू हो, जो कि आफ्नो भनौँ न उहाँसँग मोर्गेज हुँदैन जोसँग होइन, जस कि अब ब्याङ्क डिपोजिट फिक्स टर्म या अरू कारणबाट इन्ट्रेस्ट लिनुहुन्छ, उहाँहरूको लागि चाहिँ फेरि बेटर अफ हुन्छ होइन। त्यही भएर हरेक कुरामा दुईवटा साइड अफ द स्टोरी हुन्छ है। तर आई थिङ्क इन्ट्रेस्ट रेट जुन प्रोपोर्सनमा बढ्या छ अहिलेको हिसाबले 6-7-8 भनेर चाहिँ अनरियलिस्टिक इन्ट्रेस्ट रेट हो होइन। लङ टर्ममा हामीले जेनरली 4-6% 5% को रेट भनेको चाहिँ एज्युम के गर्छौँ भने त्यो चाहिँ स्टेबल मार्केट कन्डिसन हो। त्यसले गर्दाखेरि आई थिङ्क कस्तो कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि सर्ट टर्ममा चाहिँ सर्टेन ग्रुप अफ पिपल भनौँ, जस्तै फर एक्जाम्पल हाम्रै कम्युनिटीको माइग्रेन्ट पपुलेसनहरू जो कि हामीलाई चाहिँ 95-90% बरो गर्नुपर्ने हुन्छ, हामीले किन्दा पनि एकदमै बरोइङ पावरलाई, अब सिडनीमा बस्ने मान्छेहरू या ब्रिस्बेन मेलबर्नमा बस्ने क्यापिटल सिटीमा हामीले लोन पनि धेरै ल्याए हुन्छ हो, हामीलाई चाहिँ बढी इम्प्याक्ट पर्छ र यसको डाउन यसको फोर्स पनि हामीले ब्लन्टली एब्जर्भ गर्छौँ होइन। त्यसले गर्दाखेरि डेफिनेटली हो यसको सबभन्दा ठुलो इम्प्याक्ट चाहिँ त्यस्तो जसको चाहिँ बरिङ बढी हुन्छ उनीहरूलाई बढी पर्छ क्यापिटल सिटीमा।
जस्तै अब जस्तै भन्नुभयो नि अब नेपाली कम्युनिटी हाम्रो अब जो जसले मोर्गेज लिने, किनकि अब घर किन्ने एउटा मोर्गेज लिने भनेको अब ल अब सेटल भयो स्टेबिलिटीको पनि सिनोनिम जस्तै हो नि त होइन एउटा त्यो कुरा। अनि त्यस्तोमा चाहिँ अब के भन्न चाहनुहुन्छ वा त केही टिप्स छ कि अब त्यही हामीले पहिला पनि धेरै कुरा गरेका थियौँ हुन त होइन, घर किन्नुभन्दा रेन्टिङमा जाउँ भन्ने तपाईँले पहिला पनि भन्नुभएको छ, त्यही नै हो अहिले पनि।
हजुर अहिले मेरो चाहिँ के भन्छ भने घर किन्ने कुरा हेर्नुहोस्, एसेट भन्ने कुरा चाहिँ म जहिले पनि किन्नु भन्छु होइन, एसेट इज द हो, किनभने तपाईँको इन्फ्लेसन हुन्छ, मान्छेले इन्फ्लेसनको हिसाब गर्छ, इन्फ्लेसन अनि पैसा बढ्ने भने एसेटको पैसा बढ्ने एट द एन्ड अफ द डे होइन। त्यही भएर एसेट चाहिँ तपाईँले एक्विजिसन गर्नै पर्छ कुनै पनि लेभलमा होइन, अब घरै भन्दिनँ म, कुनै पनि एसेट गर्नु। घर गर्दाखेरिको एउटा बेनिफिट के छ भने घरमा चाहिँ तपाईँलाई अब आउट स्मार्ट कसैलाई गर्नु परेन होइन, जस्तै स्टक किन्नुभयो भने तपाईँलाई थाहा हुनु पऱ्यो कुन स्टक कहाँ किन्ने कस्तो किन्ने रिसर्च गर्नु पऱ्यो। तर घर प्रपर्टी भनेर चाहिँ जेनरली एभरेजमा सधैँ बढिरहेको हुन्छ, त्यही भएर तपाईँले धेरै रिसर्च गर्नु परेन, तपाईँले कसैलाई आउट स्मार्ट गर्नु परेन होइन। अब कस्तो घर के किन्ने भन्ने कुरामा चाहिँ तपाईँले क्लेभर प्लानिङ गर्नुपर्छ होइन। त्यो किन भन्यो भने एक दुई कारणले, फर्स्ट अफ अल तपाईँको अघि भने जस्तो अफोर्डेबिलिटी होइन, भोलि यदि क्रन्च टाइम भयो, यदि इन्ट्रेस्ट रेट 8-9% भयो भने तपाईँले त्यो लेभलमा होल्ड गर्न सक्नुहुन्छ कि हुँदैन, तपाईँको प्रपर्टी 6 महिना रेन्टमा गएन, इभन इन्भेस्टमेन्ट प्रपर्टी पनि तपाईँको त्यो लेभलमा छ कि छैन, तपाईँको ब्यालेन्स कति छ, हो त्यो कुराहरू चाहिँ तपाईँले डेफिनेटली कस्तो प्रपर्टी कतिसम्मको प्रपर्टी कुन लेभलसम्म मैले रिस्क लिनुपर्छ भनेर चाहिँ प्रपर्टी किन्नुभन्दा पहिला चाहिँ हजुरले धेरै रिसर्च गर्नुपर्छ। किनभने एउटा प्रपर्टी भनेको हामी 20-30 इयर्सको जर्नी हो होइन, अब त्यो बिचमा तपाईँलाई कहिलेकाहीँ 6 महिना घर खाली होला, तपाईँको कहिलेकाहीँ टेनेन्टले घर थ्रास गरेर जाला, यो सब कुरा हुन्छ, नपर्ला भन्ने छैन, कहिले भन्ने मात्रै कुरा हो, गाडी चलाउँदाखेरि एक्सिडेन्ट भने जस्तै कुरा हो। त्यही भएर हामीले सबै कुरालाई मध्यनजर गरेर एउटा क्लेभर प्लानिङ गरेर कस्तो घर कस्तो किसिमको प्रपर्टी भन्न चाहिँ आई थिङ्क वी निड टु रियली लुक इन टु इट एन्ड डिसाइड टु बाई बिफोर वी डु।
अब चाहिँ अलिकति पछाडि फर्क्यौँ है, सन् 2025-26 को जुन आर्थिक वर्ष रह्यो, अब हामी अन्तिम महिनामा छौँ जुनमा, यो वर्षलाई समग्रमा हेर्दाखेरि चाहिँ के हाइलाइट्सहरू के रह्यो तपाईँको लागि, अब अलिकति समराइज गर्नुपर्दा कसरी लिनुहुन्छ?
हेर्नुहोस् यसपालि धेरै कुराहरू हामीले अब स्पेसली अब एउटा नर्मल मान्छेदेखि लिएर एउटा नर्मल सिटिजनको हिसाबले चाहिँ यसपालि मेरो धेरै पर्सपेक्टिभहरू चेन्ज भयो होइन। फर्स्ट थिङ कुरा के सिक्यो भन्दाखेरि गभर्मेन्टले कुनै पनि बेला कुनै पनि कुरा गर्न सक्छ भन्ने कुरा चाहिँ यसपालिको बजेटले छर्लङ्ग पार्यो होइन। हामीले कहिले पनि यो क्यापिटल गेन यस्तो कुराहरू भनेको जुन कि मम एन्ड ड्याड इन्भेस्टर या सानो एउटा मिडल क्लास मान्छेले जुन इन्भेस्टमेन्ट गरिरहेको थियो लङ टर्मदेखि जे एउटा फ्युचर प्लान थियो, यो कुरा चाहिँ कुनै पनि पोइन्टमा तपाईँसँग टेकन अवे हुन्छ भन्ने कुरा चाहिँ यसपालिको बजेटले हामीलाई छर्लङ्ग पार्यो है। त्यही भएर अब एउटा कुरा चाहिँ हामीले के सिक्नु पऱ्यो भने हाम्रो फ्युचर बनाउन हामीले अरू या गभर्मेन्ट या थर्ड पार्टीमा होइन कि आफैमै रिलायन्ट हुनुपर्छ र आफैले गर्नुपर्छ भन्ने है। अब हुन त म एकदम हाइपोथेटिकल सिनारियो कुरा गरे हो होइन, तर फ्युचरमा पनि तपाईँलाई के कारणले गर्दाखेरि तपाईँले सोच्नुहुन्छ कि भोलि ट्याक्स डेप्टमा गयो कन्ट्री भने हाम्रो आफू बसेको प्रपर्टीमा ट्याक्स लाग्दैन भने के ग्यारेन्टी छ त भन्ने कुरा पनि क्वेसन मार्कमा आउँछ कि। अब त्यो पनि तपाईँको कुनै पनि बेला लाग्न सक्छ नि त होइन, भन्ने त्यो कुराले चाहिँ हामीले के आई थिङ्क यो पालि चाहिँ के प्लान गर्नु पऱ्यो भने हामीले चाहिँ हामीले फ्युचरमा चाहिँ वर्स्ट केस सिनारियोमा चाहिँ जे पनि हुनसक्छ हामी बसेको प्रपर्टीमा पनि ट्याक्स आउन सक्छ भन्ने किसिमले क्लेभर प्लानिङ गरेर आफ्नो फ्युचर आफैले सेक्योर गर्न चाहिँ लाइक वान इयर अगाडि मैले यो कुरा सोच्दिनँ थिएँ होला, अहिले चाहिँ त्यो कुरा सोध्नु चाहिँ म धेरै बाध्य भएको छु है। अनि अर्को कुरा चाहिँ के पनि बुझ्नु पऱ्यो भने यदि वर्स्ट टाइम लाइक दिस आयो र भोलि रिपेमेन्टदेखि लिएर तपाईँलाई प्रोपर्टी होल्ड गर्न गाह्रो भयो भने तपाईँलाई बेल आउट कसैले गर्दैन, तपाईँले आफैलाई बेल आउट गरेर तपाईँले आफैसँग एक्जिट स्ट्राटेजी पनि हुनुपर्छ भन्ने दुइटा कुरा चाहिँ मैले सिकेँ यसपालि।
अनि जुन अब मिडल इस्टको सिचुएसनले गर्दा पनि अब फ्युलदेखि लिएर होइन धेरै कुरामा अलि के हुन्छ भन्ने अन्यल नै थियो नि त केही महिना, अब यस्तो अनएक्सपेक्टेड सिचुएसन यसले पनि केही हुन्छ नि फाइनेन्सियल कुराहरूमा, फाइनेन्सियल प्लानिङमा सोच्ने आफ्नो केही फरक गर्यो तपाईँलाई?
हजुर डेफिनेटली। हेर्नुहोस् एउटा कुरा चाहिँ अब जस्तै एक्सटर्नल फ्याक्टर भने जहिले पनि भइरहन्छ, हरेक हरेक कपाल अफ इयर्समा एउटा न एउटा एक्सटर्नल फ्याक्टर हुन्छ, जस्तै कहिले कोभिड आउला होइन, कहिले जिएफसी आउला, जस्ट लट अफ रिजन्स द्याट ह्यापन्स अराउन्ड द वर्ल्ड होइन, जुन कि हाम्रो कन्ट्रोलमा छैन है। त्यही भएर हामीले त्यसलाई चाहिँ फ्युचर प्लान गर्न सक्दैन। तर मेरो एउटा चाहिँ जसलाई पनि को एडभाइस के हुन्छ भन्दाखेरि, तपाईँको जबै भनौँ न, तपाईँको जब पनि अनसर्टेन कुरा हो नि त होइन, जब होला नहोला होइन। मेरो सबभन्दा मैले चाहिँ जसलाई पनि एउटा रेकमेन्ड के गर्छु भने, तपाईँको मोर्गेज सोर्गेज जे छ भने पनि सबभन्दा फर्स्ट लाइन अफ डिफेन्स भने चाहिँ तपाईँले फर्स्टमा चाहिँ एक्स्ट्रा रिपेमेन्ट गरेर 6 महिनाको बफर चाहिँ लोनमा राख्नुहोस् भन्छु। जब तपाईँसँग 6 महिनाको बफर भनेको तपाईँको 6 महिनाको एडभान्स पेमेन्ट लोनमा राख्यो भने चाहिँ तपाईँलाई एटलिस्ट 6 महिनाको लागि चाहिँ त्यो कभर भयो। आई थिङ्क त्यो चाहिँ हाम्रो फर्स्ट प्रायोरिटी हुनुपर्छ, फर्स्ट लाइन अफ डिफेन्स भनेको त्यही हो। यदि त्यो भयो भने तपाईँ ढुक्क के हुनुहोस् भन्दाखेरि, तपाईँलाई केही पऱ्यो भने त्यो बफर तपाईँले इन्सुरेन्स हो, त्यो चाहिँ आफूले युज गरेर नपरोस् तपाईँलाई त्यहाँ छ भन्ने कुरा छ। त्योभन्दा राम्रो चाहिँ फ्युचर प्रुफ चाहिँ म केही पनि सोच्न सक्दिनँ। त्यही भएर मेरो सबैलाई त्यही नै एडभाइस छ।
हजुर, अब फ्युचरकै कुरा गर्दा जुलाई 1 के परिवर्तन हुँदैछन् जुलाई 1, 2026 त्यसको बारेमा अलिकति बताइदिनुहोस् न।
हेर्नुहोस् अब फर्स्ट अब जुलाई भन्दा नि अब जुनदेखि नै अस्तिको बजेटदेखि नै दुईवटा कुराहरू त हामीलाई थाहा भइहाल्यो होइन, तपाईँको के भन्छ क्यापिटल गेनको कुराहरू चेन्ज हुँदैछ होइन, तपाईँको नेगेटिभ गेयरिङको कुरा चेन्ज हुँदैछ अहिलेलाई चाहिँ के भन्छ फर्स्ट हुन त अर्को। तर एउटा कुरा के बुझ्नुपर्छ, नेक्स्ट 12 मन्थलाई चाहिँ चेन्ज हुनेवाला छैन, आफ्टर 12 मन्थ्सपछि मात्र चेन्ज हुने हो है, नेक्स्ट जुलाईसम्म चाहिँ कन्टिन्यू हुन्छ। त्यसपछि आई थिङ्क यसपछिको सबभन्दा ठुलो इम्प्याक्ट भनेको चाहिँ स्मल बिजनेसहरूलाई चाहिँ बढी पर्छ होइन, स्मल बिजनेसको अफसेट जाँदैछ, त्यसपछि मिनिमम वेजेसको रेटहरू चेन्ज हुँदैछ है, अब अभियसली तपाईँको क्यापिटल गेन्सको कुराहरू तपाईँको सेयरदेखि लिएर बिजनेस सेलिङहरूमा पनि चेन्ज हुँदैछ। अब अर्को कन्ज्युमरलाई इम्प्याक्ट पर्ने कुरा पनि स्मल बिजनेसहरूको तपाईँको एफएसको फी, जुन हामीले कार्ड युज गर्छौँ त्यो फी लिन नपाउने भएपछि आइदर त्यो त बिजनेसले एब्जर्ब गर्नु पर्यो या त मस्ट अफ द स्मल स्मल बिजनेसहरूले अब त्यो कस्टमरलाई चार्ज गर्ला, एउटा त्यो कुराको इम्प्याक्ट हुँदैछ। काउन्सिल रेट र गभर्मेन्ट फिजहरू चेन्ज हुँदैछ। अहिलेको लेभलमा हेर्दाखेरि चाहिँ आई थिङ्क इज प्रोब्ली त्यति राम्रो देखिँदैन, धेरै कुराबाट कस्टहरू बढ्दैछ। तर इन सेइङ द्याट सानो बिजनेस स्मलर र मिडियम साइज लाई अलिकति ट्याक्स रिलिफ हुन्छ, हुन त त्यो डलर भ्यालुमा त्यति ट्रान्सलेट नभए पनि समथिङ पोजिटिभ चाहिँ छ। समग्रमा हेर्दाखेरि आई थिङ्क यस जुलाईमा चाहिँ बिगर चेन्जेसहरू चाहिँ डेफिनेटली आउँदैछ कम्पेयर टु इयर यसपालि चाहिँ इम्प्याक्ट वाइज चाहिँ धेरैलाई पर्न सक्छ जस्तो लाग्छ मलाई।
हजुर, अब केही जिज्ञासाहरू पनि आएका छन् हामीसँग, यो चाहिँ प्रपर्टी इन्भेस्टमेन्ट सम्बन्धी छ, सायद यो अब ट्याक्स हाउसिङ ट्याक्सको चेन्जेसले गर्दा होला, अब के अब प्रपर्टी इन्भेस्टर बनेर पैसा कमाउन सकिने दिन अस्ट्रेलियामा सकिएकै हो त भन्ने छ, तपाईँलाई के लाग्छ?
हजुर यस्तो हुन्छ, हेर्नुहोस् अपर्च्युनिटी भनेको कुनै पनि ठाउँमा आउँछ होइन, जब देयर इज अ प्रब्लम देयर इज अलवेज अपर्च्युनिटी होइन, म चाहिँ त्यो चाहिँ भन्दिनँ होइन। तर प्रपर्टी भनेको लङ टर्ममा हो, तपाईँको सर्ट टर्म गेनमा चाहिँ डेफिनेटली मान्छेले इम्प्याक्ट पर्छ होला, तर जहाँसम्म लाग्छ लङ टर्ममा तपाईँको स्ट्राटेजी फरक हुनसक्छ, तपाईँले गर्ने तरिका फरक हुनसक्छ होइन। अब हामीले पनि अब भन्नुहोस् धेरै कुराहरू, फर इक्जाम्पल ट्रस्टहरूको कुरादेखि लिएर कम्पनीको फनलीको कुराहरू देखेर त्यसले गर्दाखेरि हाम्रो स्ट्राटेजी चाहिँ डेफिनेटली चेन्ज हुन्छ होइन। तर म चाहिँ यो चाहिँ भन्दिनँ कि प्रपर्टी मार्केटको इन्भेस्टरको जर्नी अफवा चाहिँ भन्दिनँ। आई थिङ्क देयर इज स्टिल गुड इयर्स लेफ्ट, साउन्ड र स्टेबल र स्ट्राटेजिक इन्भेस्टमेन्टको लागि तपाईँको स्ट्राटेजी चेन्ज गर्नुभयो भने मार्केट इज स्टिल राम्रो छ र लङ टर्ममा प्रपर्टी जस्तो प्रपर्टी इज वान अफ द इन्भेस्टमेन्ट हो जसले कि तपाईँलाई राम्रो रिटर्न दिन्छ र फ्युचरको तपाईँको फाइनेन्सियल स्टेबिलिटीको लागि आई थिङ्क रियल इस्टेट इज एन्ड अलवेज इज प्रोब्ली गोइङ टु बी वान अफ द बिगेस्ट बिगेस्ट स्टेक होल्डर।
अनि त्यस्तै गरी अब इन्भेस्टमेन्ट प्रपर्टीहरूको संख्यामा गिरावट हुँदै गर्दा कि अब रेन्टल प्रपर्टीहरूको संख्या पनि घट्न सक्छ होला, स्टक कम भएपछि घर भाडा पनि बढ्ला नि होइन भनेर पनि सोध्नु भएको छ।
हजुर, अब यसको एक दुईवटा इम्प्लिकेसन छ होइन, किनभने अब यो जुन किसिमको प्रपोज गरेको छ त्यो नयाँ प्रपर्टीहरूलाई चाहिँ क्यापिटल गेनले गर्दा सरी नयाँ प्रपर्टीहरूलाई चाहिँ नेगेटिभ गेयरिङहरू राखेको छ र पुरानो प्रपर्टीलाई हटाएको छ होइन। अब यो लङ टर्ममा चाहिँ थट आउट गरेको होइन है। अब त्यसले गर्दाखेरि दुई किसिमको मार्केट चाहिँ क्रिएट हुन सक्छ, किनभने न्यु बिल्डहरू चाहिँ अझ पनि मान्छेहरू इन्करेज हुन सक्छ, किनभने त्यसमा तपाईँको नेगेटिभ गियरिङ हालेपछि मान्छेको बोरिङ पनि बढ्ने भयो अनि मान्छेले धेरै किन्ने पनि भयो। तर एउटा कुरा हामीले के पनि बुझ्नुपर्छ भने कति कुराहरू चाहिँ हजुरको नोइज मात्रै हुन्छ है। जस्तै किन भन्न खोजेर तपाईँको त्यो नेगेटिभ गियरिङ हटायो भने पनि तपाईँले हेर्नुभयो भने इन्फ्लेसन इन्डेक्स चाहिँ गरेको छ होइन, त्यसले गर्दाखेरि चाहिँ क्यापिटल गेनमा तपाईँलाई त्यो छ। अर्को कुरा चाहिँ कस्तो भन्दाखेरि तपाईँले फेरि कति कुरा चाहिँ नेगेटिभ गेरी पनि तपाईँको वर्षभरिको नेगेटिभ तपाईँ एकुमुलेट गरेर एट द एन्डमा बेच्दाखेरि पनि गर्न चाहिँ मिल्छ क्या। त्यही भएर धेरै पपुलेसनलाई चाहिँ यसले गर्दाखेरि धेरै इम्प्याक्ट नपर्न पनि सक्छ। तर मान्छेले होल हेर्दाखेरि चाहिँ होलिस्टिकली नहेरेर एउटा चाहिँ एजम्सन र नोइजको उसमा मात्रै हेरेको छ। त्यही भएर म चाहिँ के सजेस्ट गर्छु भन्दाखेरि हरेक मान्छेले आफैले एकचोटि हिसाब गर्नुहोस् होइन, त्यसले गर्दाखेरि तपाईँलाई इम्प्याक्ट हुन्छ कि हुँदैन है, कतिलाई चाहिँ इम्प्याक्टमा धेरै नेग्लिजिबल या धेरै नपर्ला। यसले गर्दाखेरि हेर्नुहोस् एउटा नेगेटिभिटी चाहिँ डेफिनेटली पर्ला जस्तो लाग्छ मलाई। एउटा नेगेटिभ के पर्ला भन्दाखेरि जुन तपाईँले भनेको कुरा त्यो त ठिक छ, किनभने नेगेटिभली मान्छेले धेरै प्रपर्टीली इन्भेस्टमेन्ट गरेन भने नम्बर अफ सप्लाईमा चाहिँ डेफिनेटली इस्यु हुन्छ होला। अहिलेको टाइममा जबकि हाम्रो डिमान्ड र सप्लाईमा चाहिँ धेरै नै भ्यारिएसन छ, यसले गर्दा चाहिँ त्यो ग्याप अझ वाइडनिङ हुने कारणले गर्दाखेरि चाहिँ रेन्ट गर्ने मान्छेलाई चाहिँ गाह्रो पर्ने चाहिँ हामीले पनि प्राय प्रेडिक्ट गरेकै छौँ अहिलेको सिनारीमा।
SBS नेपाली, SBS साउथ एसियनमा।
श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपाली पडकास्ट। तपाईँको साथमा छु म दिनिता रिसाल र मसँगै आर्थिक सल्लाहकार विश्वास भट्टराई पनि टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। अहिलेको लागि भने पडकास्टमा यो छोटो ब्रेकको पालो, त्यसपछि हामी कुराकानी जारी राख्नेछौ।
SBS नेपाली, SBS साउथ एसियनमा।
अनि अब यो त भयो आर्थिक विषयवस्तु सम्बन्धी चोखो आर्थिक कुराकानी है। अब अलिकति मैले फुटबलको विषय पनि जोड्न चाहे विश्वासजी, कतिको फलो गरिरहनु भएको छ वर्ल्ड कप?
होइन, फुटबल चाहिँ अब हामी अब स्पेसली हाम्रो जेनेरेसन आएदेखि चाहिँ हामी फुटबलमा धेरै नै हेभिली इन्भल्भ छौँ होइन। फुटबल चाहिँ पार्ट अफ द लाइफ जस्तै भइसक्यो। अहिले पनि म आफू पनि फुटबल खेल्छु होइन एक्टिभली, त्यही भएर फुटबल चाहिँ मेरो हप्तामा 3 दिन जस्तो चाहिँ मेरो फुटबलै हुन्छ। अनि वर्ल्ड कपले चाहिँ अहिले स्पेसली होइन, अब यो म मात्र होइन ग्लोबली नै मिलियन्स अफ पिपुलले हेर्ने कुरा हो। अनि अर्को कुरा चाहिँ एउटा वर्ल्ड कपले एउटा के राम्रो गरेछ भने लास्टको 6 मन्थ्समा चाहिँ हामीसँग धेरै नेगेटिभ कुरा मात्रै भइरहेको थियो वर्ल्डमा। जस्तै वार भयो, हामी खालि अब गभर्मेन्टको नयाँ बजेटको नेगेटिभदेखि लिएर मार्केट स्लो भएको सबै नेगेटिभमा चाहिँ यो समहाउ यो वर्ल्ड कपले चाहिँ रिन्युड इन्ट्रेस्ट रिन्युड जागर र जोस चाहिँ लगाएको छ। डेफिनेटली मैले चाहिँ यसलाई ओभरली इन्जोय गरिरहेको छु अहिले।
अनि हामीले अब योभन्दा अगाडि मात्रै प्रत्यक्ष रेडियो कार्यक्रममा पनि कुराकानी गरेका थियौँ होइन, सकरुजलाई सपोर्ट गर्दै हुनुहुन्छ यसपालि भनेर, त्यो जवाब त हामीले पाइसक्यौँ। तर अब वर्ल्ड कपले चाहिँ यो विश्वव्यापी इकोनोमीमा भनौँ न अर्थतन्त्रमा चाहिँ कतिको असर पार्दै आएको छ, पार्ला कस्तो, त्यसमा चाहिँ तपाईँको विचार के छ?
हेर्नुहोस्, आई थिङ्क एउटा वर्ल्ड कपले होइन धेरै पोजिटिभ इम्प्याक्ट पार्छ होइन। फर इक्जाम्पल सबभन्दा ठुलो कुरा भनेको हेर्नुहोस्, अब सबभन्दा ठुलो कुरा भने ट्राभल टुरिज्म र ट्राभल बुम हो होइन। अब हुन त युएसमा भएको छ भनेर हामीले लेक्स कुरा गर्छ, मान्छेको फ्लाइट होटेल रेस्टुरेन्टहरू त्यहाँको लोकल ट्रान्सपोर्टहरूले गर्ने स्वाभाविकै हो। तर वर्ल्ड कपले गरेर यहाँको पब, यहाँको प्लेस, यहाँको रेस्टुरेन्ट आउट गोइङ त्यो कल्चर पनि एउटा इस्ट्याब्लिस भएर ओभरअल चाहिँ यसले गर्दाखेरि धेरै नै इम्प्याक्ट पार्छ होइन। जस्तै फर इक्जाम्पल वान अफ द बेस्ट इक्जाम्पल के थियो भने 2022 कतार वर्ल्ड कपमा देशलाई बिलियन्स डलरको रेभेन्यू उठेको भनेर स्टेटमेन्ट आएको थियो है। अब अर्को कुरा के हुन्छ भने त्यसले गर्दा त्यो क्यापिटल जुन होस्ट कन्ट्रीहरूमा भनौँ न होइन, त्यहाँको जब क्रिएसन, इन्फ्रास्ट्रक्चर जुन कि एयरपोर्ट, होटेल्स, तपाईँको रोड ट्रान्सपोर्ट, स्टेडियमहरू बन्यो होइन, त्यसमाथि उनीहरूको लागि त्यो टुरिज्म, हस्पिटालिटी, कन्स्ट्रक्सनमा जब क्रिएसनहरू इट्स अ म्यासिभ हो है। त्यसपछिको अर्को भनेको तपाईँको मिडिया र ब्रोडकास्टिङ रेभेन्यूहरू भयो, त्यो त्यहाँ मात्रै नभएर लोकलमा पनि भनौँ न एडभर्टाइजिङ रेभेन्यूहरू, जस्तै अस्ट्रेलियामा पनि एसपिएस लगायत सबैले प्रोग्रामहरू डाइरेक्टली रिले गर्नुभएको छ होइन, त्यसले गर्दाखेरि त्यो रेभेन्यूहरूको लागि उठेको छ। अर्को एस्पेक्ट भनेको हामी जस्तै कति मान्छे मैले अस्ति वर्ल्ड कपहरू तपाईँले जर्सी किने होइन, मर्केन्डाइजिङ फुड जर्सीहरूमा कन्ज्युमर स्पेन्डिङ हुन्छ, त्यसले गर्दाखेरि समग्रमा चाहिँ वर्ल्ड वाइडमा चाहिँ आई थिङ्क इकोनोमिकली चाहिँ यो वर्ल्ड कपले चाहिँ बिलियन्स अफ पिपुललाई टच गर्छ होइन। अस्ति पनि आई थिङ्क रेकर्ड क्राउड थियो तपाईँको युएसको गेममा होइन, वर्ल्ड वाइड। आई थिङ्क यसको चाहिँ पोजिटिभ चाहिँ धेरै नै ठुलो छ, कति चाहिँ टेन्जिबल हुन्छ, कति इन्टेन्जिबल बेनिफिटले हामीले पनि क्यालकुलेट गर्न सक्दैनौँ होइन। जस्तै तपाईँले अब एउटा वाच पार्टी नै बनाउँदा पनि घरमा पनि 4-5 जना मान्छे बोलाएर 4-5 ग्रुप बनाएर हेर्दा पनि सम हाउ डाइरेक्टली अर इन्डाइरेक्टली हामी त्यो इकोनोमीमा चाहिँ सम इन्कम कन्ट्रिब्युसन चाहिँ गरि नै राखेको हुन्छ. त्यही भएर आई थिङ्क इट्स अ भेरी म्यान माउथ. आई थिङ्क
हजुर, अब फुटबलै भन्दै गर्दा यसको अर्को विषय पनि जोड्न चाहे, सिडनीको फेयरफिल्ड वेस्टमा रहेको जुन वेस्ट फिल्ड स्पोर्ट्स हाई स्कुल छ होइन, त्यहाँका धेरै विद्यार्थीहरू चाहिँ फुटबलमा माथिल्लो तहहरूमा पनि पुगेको भनेर पनि अहिले निकै चर्चामा आइरहेको छ. र विशेष गरी भन्नुपर्दा अब हालको वर्तमान विश्वकप टोली सकर रुजमा पनि केही खेलाडीहरू त्यही स्कुलमा पढेका खेलाडीहरू पनि छन्. अब आफ्नो विद्यार्थीहरूलाई एकदम फुटबलमा खप्पिस बनाउँछु भन्ने यदि कोही पेरेन्ट्स अभिभावकहरूले चाहिँ हुन्छ त्यहाँ घरले नै सोचिरहनु भएको छ भने, वा त अब त्यहाँको एरिया कस्तो छ भनेर बुझ्न चाहिरहनु भएको छ भने चाहिँ कस्तो छ त्यहाँको अब डिमान्ड बढ्ला कि यसले गर्दा, वा कस्तो पाउनु भएको छ तपाईँले?
हजुर त्यो होइन, इट्स इट्स अ गुड एरिया होइन, इट्स नेबरहुडहरू सबै राम्रो छ होइन, आई थिङ्क त्यसमा केही पनि छैन. तर जहाँसम्म मलाई लाग्छ अब त्यसले गर्दाखेरि अब हेर्नुहोस् त्यो ठाउँ राम्रो हुनुको कारण सरी त्यो एकाडेमी राम्रो हुनुको कारण चाहिँ जस्ट लट अफ रिजन देयर है. सबभन्दा फर्स्ट एन्ड फर्मोस्ट चाहिँ के हो भन्दाखेरि उनीहरूको फिलोसफी, उनीहरूको ट्रेनिङ डेभलपमेन्ट फिलोसफी, उनीहरूको कोचिङहरू एकदम एलाइट लेभलमा छ. उनीहरूले थिङ्क गर्ने उनीहरूको फरवर्ड थिङ्किङ छ, उनीहरूको ब्रान्ड छ. अर्को कुरा चाहिँ उनीहरू जो अहिले पनि मैले कुरा गरेँ जुन हार्टल्यान्डमा छ, जस्तै वेस्टर्न सिडनीको त्यो भनेको फुटबलिङ हार्टल्यान्ड हो होइन, इज सपोर्टेड बाई लट अफ माइग्रेन्ट कम्युनिटीहरू भएको ठाउँ हो. त्यही भएर फुटबल इज अलवेज बिन सेक्रेड एन्ड प्रेज्ड ओभर दियर होइन. अब त्यो कुरामा चाहिँ अब त्यसले गर्दाखेरि चाहिँ यस्तो हुन्छ हेर्नुहोस्, अब त्यसले गर्दाखेरि एक्चुली अब प्रोपर्टी प्राइसमा त्यति इम्प्याक्ट पर्ला जस्तो चाहिँ मलाई लाग्दैन होइन. अब त्यो एरिया हेर्नु फेयरफिल्डमा इट्स नट अ ब्याड एरिया, इट्स अ गुड एरिया होइन. अब त्यस्तो विधि हाइली पपुलेटेड एकदम हाइली इन्फ्रास्ट्रक्चर भएको चाहिँ एरिया होइन, तर इट्स अ मिडल अफ एभ्रिवेयर होइन. त्यही भएर त्यो एरियामा चाहिँ एउटा सर्टेन इथनिङ ग्रुप्सहरूदेखि लिएर धेरै नै त्यहाँ खोज्छ पनि र उहाँहरू बस्नु पनि हुन्छ है. तर जहाँसम्म मलाई लाग्छ त्यस त्यो सबबलाई चाहिँ तपाईँले मलाई पर्टिकुलरली टार्गेट गरेर त्यहाँ इन्भेस्टमेन्टको लागि राम्रो हुन्छ भने चाहिँ त्यो सबब चाहिँ म प्रोब्ली पिक गर्दिनँ होला डिफ्रेन्ट रिजनले गर्दाखेरि होइन. तर नेभर थिङ इट्स अ गुड एरिया, तर हाइली प्रोस्पेक्टिभ एरिया चाहिँ म भन्दिनँ.
आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग सहकर्मी दिनिता रिसालले विविध आर्थिक विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो. यो कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima साथै आफ्नो मोबाइलमा एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस श्रृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्. तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ. आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्. यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपीएसको समर्थन वा विरोध छैन. के आगामी महिना प्रसारण हुने श्रृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स, इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन सक्नुहुन्छ. nepali.program@sbs.com.au रहेको छ इमेल एड्रेस.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.